यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाद्वारा आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थितिका लागि व्हिप जारी। युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन र हाललाई युक्रेन भ्रमण नगर्न परराष्ट्र मन्त्रालयको आग्रह। लोकगायक तथा कलाकार जयनन्द लामाको 66 वर्षको उमेरमा निधन। र युक्रेनद्वारा रसियासँगको सम्भावित युद्धका कारण राष्ट्रव्यापी संकटकालको घोषणा।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सामान्य छलफल हुने भएको छ। संघीय संसदले आज सम्भावित कार्यसूची सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको अनुदान सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने जनाएको छ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2077-78 पेश गर्नुहुनेछ। नेपाली कांग्रेसले भोलिको प्रतिनिधि सभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ। गत आइतबारको संसद बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्बन्धी प्रस्तावमाथि भोलिदेखि छलफल प्रारम्भ हुने भएपछि कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि व्हिप जारी गरेको हो। एमसीसी सम्झौता अनुसार यही फागुन 16 गतेसम्म प्रस्ताव संसदबाट अनुमोदन गरिसक्नुपर्नेछ। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले अमेरिकी सहयोग परियोजना एमसीसी बारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्त ठाकुरलाई दिएको छ। लोसपा संसदीय दलको आज बसेको बैठकले एमसीसी बारे निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो। लोसपाका नेता लक्ष्मणलाल कर्णका अनुसार पार्टीले भोलिको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थिति हुन व्हिप समेत जारी गरेको छ। संसदमा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुमोदन लगायत विषयमा विचार विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँडले आज सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ। गृहमन्त्री खाँडले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उहाँकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटका अवसरमा उहाँहरूबीच मुलुकको समसामयिक राजनैतिक परिस्थिति, प्रतिनिधि सभाको गतिरोध खुलाउने र एमसीसी अनुमोदन गर्ने लगायतका विषयमा विचार विमर्श भएको थियो। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसी पास गर्नुपर्ने बताउनु भएको छ। आज नेकपा एकीकृत समाजवादी भरतपुरको पार्टी कार्यालयमा पत्रकारहरूलाई प्रतिक्रिया दिनुहुँदै उहाँले नेपाल जस्तो गरीब देशलाई एमसीसी अनिवार्य भएको बताउनुभयो। आफ्नो पार्टीका नेता र कार्यकर्ता सड़कमा आन्दोलनमा भए पनि आफू सरकारमा रहेका कारण पनि सरकारकै निर्देशन अनुसार चल्नुपर्ने उहाँले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र र राष्ट्रियता विरूद्ध हुने कुनै पनि काम एमाले नगर्ने बताउनु भएको छ। समवेत दृष्टि पुस्तकको आज लोकार्पण गर्नुहुँदै अध्यक्ष ओलीले आफूहरूसँग पूर्वाधार विकास लगायतका सबै क्षेत्रप्रति स्पष्ट दृष्टिकोण भएकाले जनताका विरूद्ध हुने कुनै पनि गतिविधि नगर्ने बताउनुभयो। अध्यक्ष ओलीको बारेमा लेखिएको समवेत दृष्टि पुस्तक पत्रकार लोकेश्वरी कुँवर र संजय खड्काले लेख्नु भएको हो। सरकारले युक्रेनमा बसोबास गर्ने नेपालीहरूलाई स्वदेश फर्कन अनुरोध गरेको छ। अहिले युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्यांकन गरी युक्रेनमा रहेका नेपाली नागरिकहरूले अति आवश्यक परी त्यही रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडान उपयोग गरी स्वदेश फर्कन पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ। साथै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरेको छ। युक्रेनमा रहेका 28 भन्दा बढ़ी नेपाली नागरिकहरू नेपाली राजदूतावास बर्लिनमा सम्पर्कमा रहेका र उनीहरूको सबै सकुशल रहेको मन्त्रालयले जानकारी दिएको छ। साथै नेपाली नागरिकलाई समस्या परे वा केही आवश्यक परेमा नेपाली राजदूतावास बर्लिनमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ। नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जेएससीको बैठक आजदेखि काठमाडौँमा शुरू भएको छ। बैठकमा नेपाल र भारतबीच विद्युत व्यापारका लागि अन्तर्देशीय प्रसारण आयोजनाको विषयलाई छलफलको मुख्य एजेण्डाका रूपमा राखिएको छ। बैठक भोलिसम्म सञ्चालन हुने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहप्रवक्ता बाबुराज अधिकारीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
लु है लाखे, यो झुसे त कता हो गुडुगुडुङ?
फागुन महिनामा के गर्ने थाहा छैन, वडा कार्यालयमा निवेदन दिन जान लागेको।
लु है, मैले के कुरा गरेर गाली पो गरे कि के हो?
तपाईँले रोजगारीको अवसर प्राप्त गर्न वडा कार्यालयमा फागुन महिना भित्रै निवेदन दिनुपर्छ है, कुरा बुझ्नु भयो त?
बुझ्यो सर।
लु, दुई चारवटा रोजगारी मलाई पनि दिए त।
तपाईँ पनि काम गर्थे र?
हौ, काम भनेको त पैसा पो त, काम नगरी बागचाल खेल्न कसलाई पो मन लागेको छ र?
यदि तपाईँ पनि आफ्नै वडामा विकास निर्माणको काम गर्न चाहनुहुन्छ भने फागुन महिनाभित्र वडा कार्यालयमा निवेदन दिनुहोस्।
लु है, तँलाई छेरपटी लाग्ला है, हामीलाई त केही भन्दै नभनी आफू मात्रै निवेदन दिन जान लागेको, कस्तो मान्छे हो तू त?
या दाई, तपाईँलाई गाउँले ठिक छ, काम गर्न त जोसुकैले निवेदन दिन सकिहाल्छ नि।
हौ, जोसुले त पुरै डिस्पो हाने हौ, उसले चाहिँ काम गर्ने, मैले चाहिँ काम गर्दै नगर्ने भन्ने पनि हुन्छ। म पनि आजै वडा कार्यालयमा जान्छु।
न्यूनतम रोजगार, नागरिकको अधिकार।
प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। नेपालमा आज थप 312 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 8693 नमूना परीक्षण गर्दा 312 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 911 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित दुईजनाको मृत्यु भएको छ। हाल देशभर 10090 सक्रिय संक्रमित रहेका छन्। आज 1,35,790 जनाले कोरोना भाइरस विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका दुई धारपा पुर्ख्यौली घर भई लामो समयदेखि भक्तपुरको कौशलटारमा बस्दै आउनुभएका 66 वर्षीय लामाको आज बिहान निधन भएको चलचित्र निर्माता सञ्जय कुटुले जानकारी दिनुभयो। लोकगायक तथा निर्देशक लामा 5 दशकदेखि कलाकारिताको क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो। उहाँका कलकत्ते काइयो, केसे मेरो बाङ्गो, टेबुलमा ऐना छ, पिरती मैले नलाको होइन तकदीरमा रहेन छ, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात बानी आँखामा गाजलु काखैमा मादलु जस्ता गीत तथा लोकगीत अत्यन्त लोकप्रिय छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत संकलक गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गर्नुभएको छ। त्यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज ट्वीट गर्नुहुँदै गायक लामाको असामयिक निधनबाट मुलुकले गीत संगीत चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गर्नुभएको छ। स्वर्गीय लामालाई भोलि बिहान 10-12 बजेसम्म राष्ट्रिय नाचघरमा श्रद्धाञ्जलीका लागि राखिनेछ भने भोलि नै स्वयम्भूमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। गोरखाको बारपा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको करिब 7 वर्ष हुन लाग्दा पनि पर्वतका भूकम्प पीड़ितले पाउनुपर्ने किस्ता रकम अझै पाउन सकेका छैनन्। ऋण लिएर घर समेत बनाइसकेको अवस्थामा पनि सरकारले घोषणा गरेको अनुदान रकम पाउन नसकेको भूकम्प पीड़ितको गुनासो छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
2072 सालको भूकम्पका कारण पर्वतमा पूर्ण तथा आंशिक रूपमा घरको क्षति भएका भूकम्प पीड़ितहरूले सरकारले घोषणा गरेको अनुदान रकम पाउन सकेका छैनन्। भूकम्प पीड़ितहरूको आवास निर्माणका लागि 3 चरणमा अनुदान रकम उपलब्ध गराइने भनिए पनि उनीहरू धेरैले पहिलो किस्ता 50,000 रूपियाँ बाहेकको रकम नपाएको भूकम्प पीड़ितको गुनासो छ। पर्वतको काभ्राङ्की केश कुमारी श्रेष्ठ।
50,000 पाइयो, अरू पाइयो छैन कि हामीले ऋण गर्न बनाएको अरू दिनै पनि छ कर्मीहरूलाई दिएको छैन, पैसा नपाउँदाखेरि
जिल्लाका 5,948 जना लाभग्राही मध्ये अझै 3,000 जनाले दोस्रो किस्ता र तेस्रो किस्ताको अनुदान रकम प्राप्त गर्न सकेका छैनन्। पटक पटक जिल्ला आयोजना कार्यान्वयन इकाईको कार्यालयदेखि वडामा धाउँदा समेत आफूहरूले रकम पाउन नसकेको पीड़ित भक्त थापाको भनाइ छ। पर्वतमा अहिलेसम्म कुल 1,41,96,50,000 रूपियाँ आवास निर्माणका लागि लाभग्राहीलाई वितरण गरिएको छ। दोस्रो र तेस्रो किस्ताको रकम पाउन बाँकी करिब 3,000 संख्यामा रहेका लाभग्राहीले भने मन्त्रालयबाट बजेट आउन ढिला भएका कारण समयमा रकम उपलब्ध गराउन नसकिएको जिल्ला आयोजना कार्यान्वयन इकाई पर्वतका इन्जिनियर तथा फोकल पर्सन सन्तोष नेपालीले जानकारी दिनुभयो। भूकम्प गएको 6 वर्ष भइसक्दा समेत भूकम्प पीड़ितहरूले 3,00,000 रूपियाँ लिन पर्खिनु परेको छ। उनीहरूको दैनिकी वाडा कार्यालयदेखि सदरमुकाम स्थित जिल्ला आयोजना कार्यान्वयन इकाइमा धाउनु पर्ने अवस्था छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय चुनाव सार्न चाहनेको चलखेल असफल भएपछि केही दलमा छटपटी शुरू भएको बताउनु भएको छ। एमाले केन्द्रीय कार्यक्रम अन्तर्गत आजदेखि बुटवलमा शुरू भएको 2 दिने प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमसीसी परियोजनाका बारेमा सरकारमा सहभागी दलहरूबीच नै दोहोरो भूमिका देखिएको भन्नुहुँदै 5 दलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताउनुभयो। बजाङको देउरामा पर्ने सेती नदीमाथिको झोलुङ्गे पुल केही समय अघिको बेमौसमी बाढ़ीले बगाएपछि स्थानीयलाई वारीपारी गर्न समस्या भएको छ। हाल काठे साँगुबाट वारीपारी गर्ने गरेकोमा साँगु हल्लिने र त्यसबाट मान्छे नदीमा खसेर मृत्यु समेत भएकाले जोखिमपूर्ण रहेको उनीहरूको गुनासो छ। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
सेती नदीमा हालिएको बझाङको देउराको झुलंगी पुल यसपालिको बेमौसमी वर्षाका कारण सेती नदीमा आएको बाढ़ीले बगाइदिएपछि यस क्षेत्रका बासिन्दाहरूलाई अहिले वारीपारी गर्न निकै समस्या भएको छ। अहिले त्यहाँका बासिन्दाहरूले सेती नदीमा काठेसाङ्गो हालेर वारीपारी गरिरहेका भए पनि त्यो निकै जोखिम रहेको छ। पुल बगाएपछिको समस्या राख्दै त्यहाँका स्थानीय बासिन्दाहरू,
बाटो नै घाटो नै, यो बिरामी छु, उहाँका फेरि पनि धो धो आउन लाग्या छु, दुःख भयो।
खाने कुडो लाउने कुडो जति वारी र पुलको कोही नेताले पनि अहिलेसम्म अब केही त्यो टुङ्गै गरेका छैन। अब भोट माग्ने बेला भया भरका गफ गर्न खोजन्न, पछि त्यो भइसकेपछि पछि अब यहाँ गयो भन्ने त्यो दोषी मुखै नदेखाउने अवस्था गर्न
आउने जाने डर लाग्छ कि हल्लिन्छ। यो काटे पुलबाट मान्छे पनि झरेर सेती नदीमा मृत्यु पनि भयो।
केदारसिंह गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले पुल पुननिर्माणको लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी दिनुभयो।
लेखापढी त हाम्रो मन्त्रालयसम्म अब त्यो पुल विधिसम्म पुगिसकेको छ, सबैबाट यो पहल गरिदिनु भने अनुरोध गर्छु।
बझाङ जिल्लामा बाढीले क्षतिग्रस्त भएका संरचनाहरू पुननिर्माण र बाढ़ी प्रभावित पीड़ित परिवारहरूको पुनस्थापनाको लागि सम्बन्धित पक्षले छिटो काम थालनी गर्नुपर्ने देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनले आफ्ना नागरिकलाई तत्काल रसिया छाड्न आग्रह गरेको छ। युक्रेनले रसियासँग युद्धको खतराका कारण राष्ट्रव्यापी संकटकाल घोषणा गर्ने भएको छ। युक्रेनको सेक्युरिटी काउन्सिलले आज रसियासँग युद्धको खतराका कारण राष्ट्रव्यापी रूपमा 30 दिनको संकटकाल घोषणा गर्ने र आवश्यक भएको खण्डमा सो अवधि दोब्बर गरिने जनाएको हो। किवले आफ्ना नागरिकलाई रसिया छाड्न आग्रह गर्नुहुँदै पूर्वी युक्रेनका 2 राज्य डोनबास र लुहान्सलाई रूसले छुट्टै राज्यको मान्यता दिएकोमा रूसी नागरिकमाथि थप कड़ा प्रतिबन्ध लगाएको छ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका लागि सम्झौता भए पनि क्रेमलिन कुटिनताका लागि आफूहरू खुल्ला रहेको बताउनु भएको छ। डोनबासमा रूसले चालेको कदमले युक्रेनमाथि आक्रमणको शुरूआत भएको संकेत गरेको वाशिङटनले प्रतिक्रिया दिएको छ। अमेरिकाले रसिया विरूद्ध श्रृंखलाबद्ध नाकाबन्दीहरू घोषणा गरेको छ। पूर्वी युक्रेनका तनावग्रस्त दुई राज्य डोनेप्स र लुहान्सलाई स्वतन्त्र राज्यको मान्यता दिने रसियाको निर्णयलाई युक्रेनमाथिको अतिक्रमणको संज्ञा दिएको अमेरिकाले त्यसैको विरोध स्वरूप नाकाबन्दी घोषणा गरेको हो। पश्चिमा राष्ट्रहरूले पूरै युक्रेन लिन रसियाले भूमिका बनाइरहेको बताएका छन्। विद्रोही नियन्त्रित पूर्वी युक्रेनमा अहिले रसियाले सेना पठाएको छ। भू उपग्रहबाट प्राप्त तस्विरहरूमा रसियाले सेनासहितका सैन्य उपकरणहरू युक्रेनी सीमातर्फ पठाएको देखिएको छ। ब्राजिलमा बाढ़ी र पहिरोबाट मृत्यु हुनेको संख्या 186 पुगेको छ। ब्राजिलको रियो दी जेनेरियोको पेट्रोपोलिसमा गत सातादेखिको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या 186 पुगेको र अझै कम्तीमा 69 जना हराइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ब्राजिलमा एक सातादेखि निरन्तर परिरहेको वर्षासँगै आएको बाढ़ी पहिरोका प्रकोपमा परिहालसम्म 850 जना घरबार विहीन भएको त्यहाँको प्रहरीले जनाएको छ। मौसमविदहरूले जलवायु परिवर्तनको प्रभावले ब्राजिलमा भारी मात्रामा वर्षा भइरहेको बताएका छन्। अब आर्थिक समाचार।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको वैदेशिक व्यापार 46.43% बढ़ेको छ। गत आर्थिक वर्षको यसै अवधिमा 8,73,56,00,00,000 रहेको नेपालको वैदेशिक व्यापार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बढ़ेर 12,79,12,00,00,000 पुगेको हो। चालु आर्थिक वर्षको माघसम्मको अवधिमा निर्यात 88.30% बढ़ेको छ। गत आर्थिक वर्षको माघ वसान्तसम्म 69,91,00,00,000 बराबरको निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा 1,31,00,00,000 बराबरको निर्यात भएको छ। यस अवधिमा नेपालमा हुने आयात 42.78% बढ़ेर 11,47,00,00,000 बराबरको भएको छ। सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानले नेपालको कुल बीमा बजारको 8.53% जनता बीच आफ्नो सेवा पुर्याएको छ। राष्ट्रिय बीमा संस्थानले हालसम्म 6,38,793 जनालाई बीमा सेवा उपलब्ध गराएर चालु आर्थिक वर्षको 6 महिनामा 6,05,00,00,000 बीमा शुल्क संकलन गरेको जनाएको छ। संस्थान 55 वर्ष प्रवेश गरेको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले लेखा परीक्षण, बीमाङ्कीय मूल्याङ्कन र वित्तीय विवरण लगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न संस्थानलाई आग्रह गर्नुभयो। कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनले संस्थानलाई बीमा बजारमा प्रतिस्पर्धी संस्थाको रूपमा विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। संस्थानका कार्यवाहक अध्यक्ष बसन्तराज पाण्डेले कर्मचारीको वृत्ति विकास, बीमा व्यवसाय विस्तार, संस्थानको संरचनागत परिवर्तन, अभिकर्ताको वृत्ति विकास तथा प्रोत्साहन गर्ने नीति ल्याउने तयारी भइरहेको जानकारी गराउनुभयो। आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई पनि छूट दिइने भएको छ। यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एयरलाइन्स र यति एयरलाइन्स बीच समझदारी भएको छ। समितिले आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छूट दिने सम्बन्धमा बुद्ध र यति एयरलाइन्स प्रणाली बीच सहमति गराएको हो। यसै गरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले विदेशी पर्यटकलाई होटलको कोठा भाडामा कम्तीमा पनि 20% छूट दिने निर्णय गरेको समितिले जनाएको छ। काठमाडौँको पुरानो बानेश्वर स्थित एक सहकारीका संचालकहरूले बचतकर्ताको रकम आफन्तको नाउँमा राखी हिनाबिना गरेको पाइएको छ। भरोसा नेपाल बहुद्देश्य सहकारी संस्था मार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी संचालकहरूले दुरूपयोग गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिनुभयो। संचालकहरूले 15 जना निक्षेपकर्ताको 6,25,00,000 रूपियाँ दुरूपयोग गरेको अनुसन्धानमा पाइएको प्रहरीले उल्लेख गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा गण्डकी, कर्णाली, सुदूरपश्चिम र पहाड़ी भागमा आंशिक बदली भई एक दुई स्थानमा हल्का वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 21 डिग्री सेल्सियस, न्यूनतम 8.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 20.5 डिग्री सेल्सियस, न्यूनतम 6.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 22.2 डिग्री सेल्सियस, न्यूनतम 8.1 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 11.6 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाद्वारा आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थितिका लागि व्हीप जारी। युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन र हाललाई युक्रेन भ्रमण नगर्न परराष्ट्र मन्त्रालयको आग्रह। लोकगायक तथा कलाकार जयनन्द लामाको 66 वर्षको उमेरमा निधन। र युक्रेनद्वारा रसियासँगको सम्भावित युद्धका कारण राष्ट्रव्यापी संकटकालको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।